यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदरको माग गर्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको छ। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार हिजो पेश भएको घिसिङको रिट निवेदन आज दर्ता भएको हो। उक्त विवादमा आगामी शुक्रबार सुनवाई हुने जनाइएको छ। चार महिना कार्यकाल बाँकी रहँदा गत सोमबारको मन्त्रीपरिषद बैठकले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरे हितेन्द्र देव साक्यलाई नियुक्त गरेको थियो। प्रतिनिधि सभाको आगामी बैठक शुक्रबार बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। आज बिहान 11 बजेका लागि तय भएको बैठक अपरान्ह 2 बजे बस्ने गरी सारिएको थियो। सभामुख देवराज घिमरेले बैठक सञ्चालनका विषयमा प्रमुख राजनीतिक दलका सचेतकसँग छलफल गर्नु भए पनि निष्कर्ष ननिस्किएपछि बैठक सूचना ट्रान्स गरेर शुक्रबार बिहान 11 बजेसम्मका लागि स्थगन गरिएको हो। संघीय संसद सचिवालयका महासचिव पदम प्रसाद पाण्डेले विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सभामुखले समय परिवर्तन गर्नु भएको जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका विपक्षी दलले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाब दिनुपर्ने माग राखेका छन्। लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आफूहरू तयार रहेको बताएका छन्। भारतस्थित नेपालको राजदूतावास र भारतीय हरित ऊर्जा महासंघको संयुक्त आयोजना तथा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इपानको संस्थागत सहभागितामा नयाँ दिल्लीमा आयोजित नेपाल भारत इनर्जी समिटमा सहभागी भारतका व्यावसायिक घरानाले नेपालमा भारतीय लगानीको नीतिगत सुरक्षा हुनुपर्नेमा जोड़ दिए। उनीहरूले लगानी गरेपछि प्रतिफलको सुनिश्चितता, सहज रूपमा लगानी फिर्ता लिन पाउनुपर्ने लगायत जलविद्युत आयोजनाले सामना गर्नुपरेका समस्या समाधानमा सरकारले सहजीकरण गर्नुपर्ने बताएका हुन्। नेपालमा 900 मेगावाटको अरूण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज जलविद्युत निगम एसजेभीएनका आयोजना निर्देशक सुशील शर्माले नेपालमा काम गर्न वन जग्गा प्राप्ति, भन्सार र सड़कको समस्या रहेकाले ती समस्या समाधानमा सरकारले सहजीकरण गरिरहेको उल्लेख गर्नुभयो। खानेपानी मन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत मायदा तोरूबीच आज शिष्टाचार भेटवार्ता भएको छ। उक्त भेटवार्तामा मन्त्री यादवले जापानका लगानीकर्तालाई नेपालमा लगानीका लागि थप प्रोत्साहन गर्न आग्रह गर्नुभएको छ। मन्त्री यादवले नेपालको विकासका प्राथमिकताका क्षेत्रमा जापानी लगानी भित्र्याउने अपार सम्भावना रहेको बताउँदै जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रेरित गर्नुपर्नेमा जोड़ दिनुभयो। सरकारले संक्रमणकालीन न्याय सम्बन्धी कामलाई सफल बनाउने प्रयत्न गरिरहेको जनाएको छ। जवाबदेहिता निगरानी समिति र द्वन्द्वपीड़ित संगठनहरूले संयुक्त रूपमा आज काठमाडौँमा आयोजना गरेको संक्रमणकालीन न्याय राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र द्वन्द्वपीड़ितलाई न्याय र परिपूरण दिन सरकार सक्रिय रहेको प्रतिबद्धता जनाउनुभयो। शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन संक्रमणकालीन न्याय सम्बन्धी कानूनलाई संसदबाट सहमतिमा पारित गराइएको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले गम्भीर मानव अधिकार उल्लंघन गर्नेलाई कार्यवाही गरिने बताउनुभयो। नारायणगढ़ बुटवल सड़क खण्ड अन्तर्गत दाउने क्षेत्रको पूर्वी खण्डमा पर्ने 65 किलोमिटर सड़क मध्ये 47 किलोमिटर सड़कमा एकतर्फी कालो पत्रेको काम भएको छ। कलभर्ट तथा बाँकी पुलको निर्माण 13 स्थानमा बेस तथा सबबेसका कामहरू भइराखेका छन्। समयमा सड़क निर्माण नहुँदा यस क्षेत्रको यात्रा निकै कष्टपूर्ण बन्दै गएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। उत्तर कोरियाले सन् 2025 थप 3,000 सैनिक रूसमा पठाउने भएको छ। यस्तै मस्कोलाई किएवसँग लड्न सहयोग पुर्याउन क्षेपास्त्र तोपखाना र गोला बारूद आपूर्ति गरिरहेको दक्षिण कोरियाली सेनाले जनाएको छ। सन् 2022 मस्कोले युक्रेनमाथि गरेको आक्रमणपछि मित्र राष्ट्र रूस र उत्तर कोरिया नजिकिएका छन्। सियोलले नेता किम जोङ उनले मस्कोलाई सहयोग गर्न हजारौं सैनिक र हतियारका कन्टेनरहरू पठाएको बताउनु भएको छ। मस्को र प्योङयाङ दुवैले सैनिक तैनाथीको औपचारिक पुष्टि भने गरेका छैनन्। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।